السلام علیکم, یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام. آج کے اس پروگرام میں ہم نے تین سٹوریز کا انتخاب کیا ہے جس کے اوپر ہم بات کریں گے, اور وہ سب سے پہلے جے آئی ٹی کے سامنے وزیراعظم میاں نواز شریف, ان کا پیش ہونا اور ان کا بیان قلم بند کرانا, بیان کے بعد انہوں نے کیا پریس بریفنگ میں کہا اور ان کی گفتگو سے کیا مراد لیا جا سکتا ہے, اس کا تجزیہ ہوگا پروگرام کے پہلے حصے میں. اور دوسرے سیگمنٹ میں ہم بات کریں گے پاکستان اور افغانستان کے تعلقات پہ, اور اسی طرح پاکستان اور بھارت کے تعلقات کے درمیان کے تعلقات کے اوپر, کیا دونوں اپنے پڑوسی ملکوں کے ساتھ تعلقات بہتر بنانے میں اسلام آباد کو کسی مصالحت کار کی, کسی میڈیٹر کی ضرورت ہے. آخری حصہ ہمارا آئی سی سی چیمپئنز ٹرافی کے اوپر ہم تفصیلی بات کریں گے. اس وقت دوسرا سیمی فائنل بھارت اور بنگلہ دیش کے درمیان جاری ہے, بھارت کا پلہ بھاری ہے اور توقع اب یہ کی جا رہی ہے کہ پاکستان اور بھارت جو دونوں روایتی حریف ہیں کرکٹ کے اندر خاص طور پہ, ان کے درمیان فائنل ہو سکتا ہے. سو آئی سی سی چیمپئنز ٹرافی کے اوپر بات ہوگی اور یہ ہمارے آج کے موضوعات ہیں. تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب. پاناما کیس, آپ کو معلوم ہے کہ پاناما پیپرز اور اس اسکینڈل کے آنے کے بعد سے میاں محمد نواز شریف اور ان کے خاندان کو ملک کے اندر اپوزیشن جماعتوں کی جانب سے پہلے براہ راست سیاسی سطح پہ تنقید کا سامنا رہا, پھر یہ معاملہ عدالتوں کے اندر ہے اور عدالتوں کے فیصلوں کے عدالت کے ایک فیصلے کے بعد جس میں تفصیلی ہیئرنگز ہوئی, ایک مزید ایک طرح سے وقت دیا گیا کہ اس کے اوپر ایک جے آئی ٹی بنائی جائے جس کے اندر ملٹری انٹیلیجنس کے افراد بھی شامل ہوں, سویلین اداروں کے افراد بھی شامل ہوں اور وہ یہ تحقیقات کریں. 12 سوال بنیادی طور پہ تھے جس میں منی ٹریل کو واضح کرنے کے لیے کہا گیا تھا, اور ابھی اس ریفرنس میں میاں محمد نواز شریف کے صاحبزادے اس میں پیش ہو چکے ہیں اور آج ان کی براہ راست پیشی تھی, اور اس کے بعد وزیر اعلیٰ پنجاب جو کہ نواز شریف صاحب کے بھائی بھی ہیں ان کو 17 جون کو طلب کیا گیا ہے. جے آئی ٹی کیا رخ اختیار کر رہی ہے اس تحقیقات میں, میاں نواز شریف صاحب نے کچھ زیادہ تفصیلات باہر آ کے یہ تو نہیں بتائی ہیں کہ اندر کیا گفتگو ہوئی, لیکن انہوں نے باہر کیا کچھ کہا یہ ہم جانیں گے, ان کی باڈی لینگویج کیا تھی, اور اوور آل پاکستان کے اندر جمہوری نظام کے لیے حاکم وقت کا جواب دہ ہونا کیا واقعتاً جمہوریت کو مستحکم کرتا ہے یا کمزور کرتا ہے, جیسا کہ بعض حوالوں سے تاثر بھی دیا جا رہا ہے. انالیسز ہم لیں گے, اپڈیٹس بھی ہم لیں گے. ہمارے ساتھ ہیں زاہد گشکوری صاحب, انویسٹیگیٹو جرنلسٹ ہیں, اس پیناما کیس کو تھرو آؤٹ انہوں نے کمرہ عدالت سے کور کیا ہے, اس کی باقی جو پروز اینڈ کونز ہیں اس پہ بھی ان کی نظر ہے, وہ ہمیں جوائن کریں گے. ہم کوشش کر رہے ہیں کہ پاکستان تحریک انصاف اور پاکستان مسلم لیگ نواز دونوں طرف سے سیاسی رہنما بھی ہمارے ساتھ موجود ہوں گے, اور پھر اس پہ انڈیپینڈنٹ انالیسز کے لیے عاصم الابق صاحب ہمارے ساتھ ہوں گے, ہما بقائی صاحبہ ہمارے ساتھ ہوں گی. زاہد بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا ہے, آپ نے ہمارے لیے وقت نکالا ہے.
تھینک یو اسد.
زاہد ہمیں یہ بتائیے گا کہ آج جے آئی ٹی کی جو ہیئرنگ تھی, پرائم منسٹر صاحب کا وہاں پہ جانا, خود وہاں پہ پیش ہونا کیوں کر سگنیفیکینٹ تھا؟ پاکستان میں بہرحال اس طرح کی نظیر کیا پہلے ملتی ہے؟ اپوزیشن رہنماؤں کو تو ضرور ٹرائل کیا گیا ہے, لیکن سٹنگ پرائم منسٹر جو ہے اس کا ایک جے آئی ٹی کے سامنے پیش ہونا, خود جانا, نہ کہ جے آئی ٹی جیسے تحفظات تھے کہ کیا جے آئی ٹی کے لوگ وزیر اعظم آفس یا وزیر اعظم ہاؤس آئیں گے, کیسے دیکھا جا رہا ہے پاکستان میں اس کی آج کی ڈیولپمنٹ کو؟
میرے خیال میں یہ ایک بہت ہی ہسٹورک مومنٹ ہے پاکستان کی ہسٹری میں, یہ پہلی دفعہ ایسا ہو رہا ہے کہ ایک سٹنگ الیکٹڈ پرائم منسٹر جو ہے وہ انویسٹیگیٹر کے سامنے خود جا کر پیش ہو رہا ہے, اس کی فیملی بھی پیش ہو رہی ہے. اس کی نظیر کچھ یوں ملتی ہے کہ پچھلی حکومت میں یوسف رضا گیلانی اس وقت کے پرائم منسٹر تھے, وہ ایک کنٹمپٹ آف کورٹ میں پیش ہوتے رہے, سپریم کورٹ نے اس کو نااہل بھی قرار دے دیا تھا. اس کے بعد راجہ پرویز اشرف بھی سپریم کورٹ میں پیش ہوئے تھے, وہ بھی اس وقت وزیراعظم تھے, وہ ایک کرپشن کیس میں. تو اوور آل یہ پہلی دفعہ ایسا ہو رہا ہے, جبکہ آپ دیکھیں اس کی نظیر اس لیے یونیک ہے کہ جب یہاں پر پرویز مشرف, اس کو بھی ایک جوائنٹ انویسٹیگیشن ٹیم کا سامنا تھا, وہ ٹیم یہیں, اور یہ ایک اتفاق کی بات ہے, یہیں واجد ضیاء ایف آئی اے کی ٹیم کے ایک ممبر تھے, خود جا کر وہاں جا کر ان کو کوسچن کرتے تھے اس کے گھر پہ جا کے چک شہزاد میں, لیکن یہ خود جا رہے ہیں تو اس کے بیٹے بھی جا رہے ہیں, اس کا بھائی آ رہے ہیں ہفتے کو, چھوٹے بھائی, اور ساتھ ساتھ اور بڑے ہائی پروفائل لوگ اس طرف آ رہے ہیں, اور یہ کرمنل انویسٹیگیشن ہے, بڑا یونیک پاکستان کے لیے ایک ہسٹورک کیس ہے, اس کو دونوں پرسپیکٹو سے اثر دیکھا جا رہا ہے.
ٹھیک ہے زہد, یہ بتائیے کہ ٹیمپرر کیا تھا پرائم منسٹر صاحب کا, ओवरऑल उनकी पार्टी के रहनुमाओं का इसके ऊपर रद्दअमल किस तरह का सामने आ रहा है, क्योंकि ये बहरहाल जरूर तासुर मिल रहा है, हुक्मरान जमात जब जेआईटी पे एतराजात उठाती है और जेआईटी के ऑफिशियल सुप्रीम कोर्ट को ये लिख के देते हैं कि उन्हें खतरात का सामना है, सो चीज़ें जो हैं वैसे एक तासुर ये ज़रूर मिलता है कि कुछ तहफ़ात हर दो तरफ हैं और चीज़ें स्मूदली आगे नहीं बढ़ रही हैं।
बिल्कुल आप सही कह रहे हैं। देखिए जेआईटी पर भी बड़े सवालात उठे हैं, एक पर्टिकुलरली जो एक फुटेज लीक हुआ था उसके साहबजादे का, उस पर सवालात हैं। फिर खुद जेआईटी ने कहा है कि जितने इंस्टीट्यूशन हैं वो रिकॉर्ड को टेम्पर कर रहे हैं, ये बाकायदा उन्होंने प्ली फाइल की है सुप्रीम कोर्ट ऑफ पाकिस्तान में, इसका जवाब सरकार को देना है इस सोमवार को। आज भी केस था लेकिन केस सुना नहीं गया, मंडे को ये सुना जा रहा है। साथ साथ उनका कंसर्न ये भी है कि जो जेआईटी के मेंबर्स हैं उनमें दो मेंबर ऐसे हैं, ये एक महज इत्तफाक है कि वो कंट्रोवर्शियल हैं, ये उनका स्टांस है। जबकि अपोजिशन ये इल्ज़ाम लगाती है कि क्योंकि प्राइम मिनिस्टर इस वक्त क्रिमिनल इन्वेस्टिगेशन के प्रोसेस में हैं, सवालों का जवाब दे रहे हैं, इसको अलहदा हो जाना चाहिए ताकि जेआईटी इंडिपेंडेंटली काम कर सके। तो ओवरऑल इसको वो इस एंगल में सरकार तो ये ले रही है कि इसको ऐसे आप देखें कि हम बच्चों समेत पूरी फैमिली किस चीज का वो
शायद हमारे साथ रहेगा चंद
हो रहे हैं, लेकिन बात क्वेश्चन ये उठता है आया कि ये कोऑपरेट कर रहा है शरीफ खानदान, क्योंकि ये एक बड़ा हिस्टोरिक केस है, उसको वो रिक्वायर्ड डॉक्यूमेंट जो चाहिए, जो चीज़ें उनको चाहिए, उनके सवालात के जवाबात ये लोग दे रहे हैं। तो ये एक बड़ा सवाल है जिसका सुप्रीम कोर्ट सवाल ढूंढने की कोशिश कर रही है।
जाहिद साहब हमारे साथ रहेगा, दानियाल अजीज साहब ने हमें ज्वाइन किया है, पाकिस्तान मुस्लिम लीग नवाज के सीनियर रहनुमा हैं और उस पूरे बैनामा केस में पार्टी के पॉइंट ऑफ व्यू के व्यू को, प्राइम मिनिस्टर साहब और उनकी फैमिली के नुक्ते नज़र को उन्होंने हाईलाइट किया है। दानियाल साहब बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया है। आज प्राइम मिनिस्टर साहब वहाँ पे जेआईटी के सामने आए और उसके बाद उनकी जो एक स्टेटमेंट उन्होंने मीडिया के सामने भी पढ़ा, मैं उसका डिटेल तो अपने लिसनर को बाद में सुनाऊंगा, लेकिन मैं आपसे जानना चाहता हूँ जब वो ये कहते हैं कि जी मखसूस एजेंडे वाली फैक्ट्रियां वो मजीद उनको काम हम कामयाब नहीं होने देंगे, और ये कि आइन अगर वो लोग कामयाब होते हैं तो फिर आइन नहीं मुल्क की सलामती को भी खतरा हो सकता है, ये मखसूस एजेंडे वाली फैक्ट्रियां कौन सी हैं, लोग ये बोल रहे हैं। पैनामा में तो सीधे सीधे 12 सवालात हैं जो मनी ट्रेल से मुतालिक हैं, इसमें ये फैक्ट्रियां कैसे कहां से आ गई हैं?
पैनामा में सीधा सीधा कुछ भी नहीं है जी, पैनामा मुकम्मल का मुकम्मल टेढ़ा है। पहले दिन से ICIJ ने ये इतराफ करना पड़ा उनको कि अपनी जो हेडलाइन न्यूज थी जो April 3 को उन्होंने अपनी वेबसाइट पे लगाई थी, वहां से हाशिए लाल में सुपर लीड पे प्राइम मिनिस्टर ऑफ पाकिस्तान का नाम नवाज शरीफ लिखा हुआ था, जबकि सफा नंबर 12 पे लिखा हुआ था हिज चिल्ड्रन ओन द कंपनी। तो जब मैंने उनको खत लिखा तो उन्होंने वो डिलीट कर दिया। यहाँ पर अप्रैल की 4 तारीख को जो चीमा साहब हैं, उमर चीमा साहब जो कि इनके नुमाइंदे हैं ICIJ के पाकिस्तान में, इन्होंने जो स्टोरी शाया की न्यूज में उसमें उन्होंने प्राइम मिनिस्टर का नाम नहीं इंक्लूड किया। निजी चैनल पे उनके साथ इंटरव्यू के दौरान जब ये बात हुई तो उसमें वाजह तौर पर उन्होंने कहा कि जी मैंने अपने ICIJ अदारे को बताया था कि प्राइम मिनिस्टर का नाम नहीं है, आप ना डालें, तो उन्होंने डाल दिया, मैंने अपनी स्टोरी में नहीं डाला। तो ये पहले दिन से कुक हुआ है प्राइम मिनिस्टर के ऊपर, उनको फ्रेम किया गया है, और उसके बाद बात कमीशन की चलती रही 8-9 महीने, हर किस्म का हरबा इस्तेमाल हुआ कि यहाँ पर सरिय स्क्वायर बनाया जाए, कभी बीच में ईद आ जाती थी, कभी बीच में मुहर्रम, कभी बजट, कभी रमजान, तो वो चला ही नहीं इमरान खान का काम जो उसने कोशिश की और जो भी उसको इस काम पे लगा रहा था। फाइनली क्या हुआ कि जमात इस्लामी ने अदालत उज़्मा में ये जमा करवाया 24 अगस्त को, उनका फ्रिवलस डिक्लेयर हो गया और वो 450 लोगों के ऊपर उन्होंने जो तमाम पैनामा पेपर्स में पाकिस्तानी नामजद थे उन पर दाखिल किया सुप्रीम कोर्ट में, और इमरान खान साहब ने 29 को ये अपना सिर्फ एक शख्स पे नवाज शरीफ पे किया और उनका भी फ्रिवलस डिक्लेयर हो गया। उसके बाद पूरा ये एक लॉकडाउन का तमाशा चला, जब वो लॉकडाउन फेल हो गया तो तब ये 1 नवंबर 2 को सुप्रीम कोर्ट ने एक्सेप्ट कर लिया जो चीज कल तक फ्रिवलस थी, और उसमें जो है
ठीक है। लेकिन दानियाल साहब अगर सुप्रीम कोर्ट ने एक्सेप्ट कर लिया, सवाल ये पैदा होता है सुप्रीम कोर्ट में भी तवील ये केस चला, सो जो बुनियादी सवाल आते अगर उनको एड्रेस कर दिया जाता तो ये मामला अगले लेवल पे जाता ही ना, क्या ये समझदार दुरुस्त नहीं?
एक मिनट सुने तो सही ना, वो तमाम बहस थी कमीशन की, आप ऑर्डर्स पढ़े जमाली साहब के बेंच की जो मिड दिसंबर तक चला, उसमें तमाम बहस जो है और पहले दिन से सब रजामंद है, सिर्फ ये फैसला करना था टी ओ आर पे, और तमाम उससे पहले जो सियासी गुफ्तगू चली तमाम जमातों के साथ वो टी ओ आर पे थी, और फाइनली क्या हुआ कि टीओआर की बात बीच में रह गई और उन्होंने कहा कि जी ये सारा का सारा प्रोसेस ही नहीं हुआ। उसमें नून लीग का क्या कसूर था? ये कुक किया गया था क्योंकि रास्ता नहीं मिल रहा था दूसरों को दाखिले देने का, और उसके बाद फिर दोबारा ये चला और यकनक वो कमीशन जो सब अग्री थे कमीशन बनना है, सिर्फ टीओआर की बात थी, उसमें से बच्चा निकलाया जेआईटी का।
लेकिन दानियाल साहब, लोग तो ये अगर हम भी इशारतन सवाल कर लेते हैं, जिस जानेब प्राइम मिनिस्टर साहब ने इशारा किया है, जिस जानेब आप इशारा कर रहे हैं, वो सारी अपॉइंटमेंट्स तो आपके अपने हाथों से हो रही हैं, वहाँ से क्यों मुखालफत होगी?
आप मौका दें जी, आप मौका दें। अब क्या होता है कि जेआईटी गलत कार्यां करती है, हम उसकी कंप्लेंट करते हैं, और उसके बाद क्या पता चलता है कि जेआईटी उसके मुकाबल एक सिर्फ दिखावे के लिए एक दरखास्त जमा करवा देती है, लेकिन उस दरखास्त में बहुत कुछ है। उस दरखास्त में ये है कि वायर टेपिंग की जा रही थी उन विटनेसेस की जो कि अभी पेश भी नहीं हुए थे जेआईटी के सामने, वो सुप्रीम कोर्ट के ऑर्डर में लिखा हुआ था। सुप्रीम कोर्ट ने उन्होंने कहा था कि आप पीएम हाउस को बंद करें, ये लिखा हुआ था। और उसके बाद जो तराशे लगे हुए हैं वो अप्रैल 20th से लेकर के जब तक से वो दरखास्त जमा नहीं हुई मेरे ख्याल है 12 जून को, वो ऐसी मीडिया मॉनिटरिंग की हुई है कि ट्विटर हैंडल, फेसबुक,
दानियाल साहब, इन तहफात के साथ आप जेआईटी के जो नतज या जो रिपोर्ट जेआईटी फाइल करेगी आप उसको तस्लीम करेंगे?
एक मिनट मेरी भी बात सुन लें।
नहीं, मैं तो कंक्लूड कर,
उसके बात सुनने के लिए एक जुमला मुझे दे
प्लीज।
ये ऑब्वियसली एक मीडिया सेल तो नहीं था इनके पास, तो ये कोई और उनको दे रहा था, ये टैपिंग कोई और करके दे रहा था, ये तो इनका मैंडेट ही नहीं था। और वीडियो टैपिंग इसलिए कर रहे थे हमारे ख्याल में क्योंकि वकील भी कहीं और बैठे हुए जो असल इसकी वो सारी चीजें कर रहे हैं, क्योंकि ये वीडियोग्राफिंग तो कभी हुई नहीं है किसी इन्वेस्टिगेशन में, और उसका जवाब भी नहीं दे रहे। आज हियरिंग थी, वो अडजर्न भी कर दी। तो ये तमाम विटनेसेस को डराना धमकाना, उनको कहना कि आप ये वादा माफ गवाह बन जाए, अपना एफिडेविट वापस ले लें, यहाँ से भाग जाए, आप क्यों आग में पांव जला रहे हैं?
सो मुझे सर ये बताइएगा, दानियाल साहब ये बताइएगा कि इन सारे तहफात ये आपके हैं, ज़ाहिर पार्टी के होंगे, शरीफ फैमिली के होंगे, इन तहफात के साथ जेआईटी का अगर कोई फैसला आता है और वो आपके हक में नहीं आता है तो क्या उसको कबूल करेंगे आप?
देखें जी, पहले दिन से प्राइम मिनिस्टर का नाम नहीं है और पहले दिन से हम ये कहते चले आ रहे हैं कि जी आप कोई श्रेड ऑफ प्रूफ तो दिखाएं। जजेस, यही जजेस खुद मानते नहीं है कि पकौड़े के कागज हैं ये और अखबारों के तराशे, इन पे हम नहीं जाते। तो अब कौन सा ऐसा एविडेंस ये ले आए हैं जब ये खुद कह रहे हैं कि हम तो जा ही नहीं सके किसी मुल्क में, कहीं से हमारे पास कोई चीज आई नहीं है। तो ये सारा का सारा कुक किया जा रहा है एक नीचा दिखाने के लिए वाजे तौर पर, और पहले भी यही टेक्निक रही है। ये जब मेमोगेट तैयार किया गया था और जब ये गिलानी साहब को खत लगवाने की एक चीज, वो कहा गया उस वक्त तो कहा जाता कि पाकिस्तान रेजा होने वाला है मेमोगेट से, अब सारी बातें भूल गई जब काम पूरा हो गया।
सही, अब आज तो खैर प्राइम मिनिस्टर ने भी कहा है ना कि सलामती को भी खतरा लाहक हो सकता है वो कह, लेकिन मेरा सवाल अभी तश्ना है, आपकी जमात और आपकी क्यादत इस फैसले को कबूल करेगी जो जेआईटी सबमिट करेगी इन बयानात कलमबंद करने के बाद जिस नतीजे पे वो पहुंचेगी?
हम हर वो फैसला एक्सेप्ट करेंगे जो किसी एविडेंस के ऊपर, जो पैनामा पेपर्स का पटिशनर है उसके मुताबिक हो। ये फिशिंग एक्सपेडिशन बन गई, ये विच हंट है कि आप 40 साल पुराना जो है ना रिकॉर्ड निकालना शुरू कर दें और इस तरह की बातें करें, इसका और पूरे खानदान और डिपेंडेंट्स और पता नहीं क्या कुछ। बात तो हो रही थी कि पैनामा पेपर्स में 2 फ्लैट है उसके ऊपर इमरान खान ने दरखास्त जमा करवाई, अब आप चाहते हैं कि उसके जरिए जो चीजें अदालतों में फैसले हो चुके हैं, बारहा दफा क्वाश हो चुके हैं, उनको आप दोबारा मुर्दों को उखेड़ें, जबकि कोर्ट के ऑर्डर में ये लिखा ही नहीं है कि वो क्वाश किए, वो सेट असाइड किए गए हाई कोर्ट के फैसले। तो ये कैसे हो सकता है, किस मुल्क के कानून के मुताबिक हो रहा है?
आखिरी बात और मुख्तसरन, आपको लगता नहीं कि जिस अंदाज में आई नो के दबाव बहुत है, ये भी हम ये तस्लीम कर सकते हैं कि कहीं पे इन्वेस्टिगेशंस के अंदर तरीक़ाकार मुतनाज़े हो सकता है, लेकिन जो अग्रेशन, जो रिएक्शन पाकिस्तान मुस्लिम लीग नवाज़ की क़यादत की जानिब से आ रहा है वो धमकी आमेज़ है और नुकसान पहुंचा सकता है इस पूरे सेटअप को, इस पूरे इंस्टीट्यूशन और इस पूरे प्रोसीजर और प्रोसेस को?
नुकसान का तो जी पहले दिन से, चाहे वो पिछली हुकूमत पीपल्स पार्टी की थी या ये वाली है। देखें, यहाँ पर जमाली जैसों के साथ गुजारा नहीं हुआ, यहाँ पर जनेजो जैसों के साथ गुजारा नहीं हुआ, आप क्या बात कर रहे हैं? ये तीसरी दफा वजीर आजम खामखा बन गए, ये आपको कुछ मैसेज नहीं मिल रहा?
सर आपको ये भी मालूम होगा कि जुनेजो जैसे लीडरशिप के खिलाफ कौन कौन लोग मुतारिक थे?
मैं आपको ये कह रहा हूँ कि गुजारा नहीं हो पाया, यहाँ पर शौकत अजीज नहीं चल पा रहा
भाई। नहीं, लेकिन कुछ लोग खास स्पेशली लीडरशिप थी ना बुनियादी तौर पर फ्रंट के ऊपर।
जब पाकिस्तान जिस दिन से बना है उस दिन से कोई कबूल नहीं है, आप क्या बात कर रहे हैं?
बहुत शुक्रिया दानियाल अजीज साहब, सीनियर अरमा पाकिस्तान मुस्लिम नवाज, आप हमारे साथ थे, आपका बेहद शुक्रिया। जायद गिशकोरी हमारे साथ रहेगा, इफ्तिखार चौधरी साहब ने हमें ज्वाइन किया है, डिप्टी इन्फॉर्मेशन सेक्रेटरी हैं पाकिस्तान तहरीक इंसाफ के। इफ्तिखार चौधरी साहब, माजरत के आप हमारे साथ कुछ देर लाइन पे हैं, लेकिन आपने एक दूसरी पार्टी का नुक्ता नजर सुना भी है। आज मियाँ साहब जब ये फरमाते हैं कि मखसूस एजेंडे वाली फैक्ट्रियाँ, क्या आप उन फैक्ट्रियों के आलाकार तहरीक इंसाफ है? आपकी जानब इशारा था और उन फैक्ट्रियों की जानब था।
بہت شکریہ. اور یہ بہت اچھا ہوا کہ میں نے دانیال عزیز صاحب کو بڑی تفصیل سے سنا, اور آپ کے سوالات سے وہ جس طرح وہ اردو میں کہتے ہیں نا کنی کترا کے نکل گئے, اور انہوں نے اپنا یہ نقطۂ نظر بیان کر دیا کہ فیصلہ وہ قبول ہوگا جو انہیں قبول ہوگا. دیکھیں یہ جو فیکٹریوں والی بات کرتے ہیں, انہیں سمجھ آنے چاہیے کہ یہ فیکٹریاں ہیں کون. یہ عمران خان کی جو جدت عہد ہے کیا کسی کے اشارے پہ ہوئی ہے؟ اور کبھی ہمیں یہ کہتے ہیں کہ امپائر کی انگلی جو ہے عمران خان کے پیچھے جو ہے فوج ہے, اور کبھی یہ کہتے ہیں کہ پاکستان تحریک انصاف کے بلاگرز نے فوج کی توہین کی ہے اور یہ لوگ فوج کے خلاف ہیں. ہم مانیں تو مانیں کس کی؟ اصل میں بات یہ ہے کہ میری آواز پوری دنیا میں جا رہی ہے وائس آف امریکہ کے تھرو. اصل میں بات یہ ہے کہ انہوں نے کبھی وہ جو سیسیلین مافیا اور گاڈ فادر اور اس طرح کی ٹرمز ان کے لیے استعمال کی, یہ وہ لوگ ہیں جو ہر چیز کو خریدنے کی کوشش.
لیکن افتخار صاحب, معذرت کے ساتھ, یہاں پہ جتنے لیگل ایکسپرٹس ہیں کم از کم انہوں نے ان ٹرمز کے استعمال سے اتفاق نہیں کیا ہے. سیاسی طور پہ ان کو نقصان ہونا الگ بات, لیکن یہ عدالت کے جورسڈکشن میں یہ چیزیں نہیں تھیں کہ وہ اس طرح کے لفظ استعمال کرتی. اور ریمارکس کی بجائے
فیصلہ صاحب سنیے میری بات بڑے غور سے. میں نے دانیال صاحب کو بڑے اچھے طریقے سے سنا. انہوں نے جو چیزیں جن خیالات کا یا ان کے قائد نے جن خیالات کا اظہار کیا ہے, قائد کی کیا بات کروں, ان کے تو قائد موسم کے ساتھ بدلتے رہتے ہیں, وہ بھی تو ایک ریکارڈ کا حصہ ہے. یہ نہیں ہے کہ کوئی مطلب ججز کسی کی چیز کو مانے یا نہ مانے, یہ جیسی بھی ہے یہ اپنی روشنی ہے, یہ اپنی عدالتیں ہیں, اپنے چیف جسٹس ہیں, اپنے جسٹس ہیں جس پینل نے یہ الفاظ کا استعمال کیا, یہ تاریخ کا ایک حصہ بن چکے ہیں. اب بات یہ ہے کہ یہ ایک کریمنل انویسٹیگیشن میں آج وزیر اعظم جو ہے وہ پیش ہوئے ہیں, اور آج جب یہ سڑکوں کے اوپر ان کے وزراء اور ان کی خواتین وزراء چل رہے تھے تو مجھے وہ الفاظ یاد آ رہے تھے کہ انہوں نے کبھی یہ کہا تھا کہ ہم زرداری کی کرپشن کی وجہ سے ان کو سڑکوں پہ گھسیٹے ہوئے. آج عمران خان نے ایک جمہوری جدوجہد کر کے ان کو سڑکوں کے اوپر ذلیل و رسوا کیا ہے, اور آج یہ
نہیں دیکھیں افتخار صاحب یہ بھی زیادتی ہے. اگر ہم پھر رول آف لا کی بات کرتے ہیں, مورلی ضرور ان کو مستعفی ہو جاتے ہیں, سائڈ پہ ہو جاتے ہیں, لیکن
آپ کا ریڈیو ہے, آپ کا ٹیلیویژن ہے, آپ جو مرضی کہیے, مجھے ایک سینٹینس کہنا ہے
جی.
میں ان سے یہ کہوں گا کہ یہ مقافات عمل ہے, یہ اللہ رب العزت کی طرف سے ایک جو پناما جو انویسٹیگیشن آئی وہ ہم نے کوئی کے پی کے میں نہیں تیار کی تھی, کوئی پشاور میں نہیں بنی تھی, جو دنیا بھر کے جرنلسٹوں نے تحقیقاتی ایک رپورٹ پیش کی تھی. میں تو حیران ہوں کہ اس کو اتنا سال ڈیڑھ سال ہو گیا, یہ اب تک کیفر کردار تک پہنچ جانے چاہیے. ہمارا تو اپنا گلہ ہے, اپنا پیار محبت سے گلہ ہے اپنی عدالتوں سے کہ کیا آپ انویسٹیگیٹ کرنا چاہتے ہیں کہ ایک شخص کے اثاثے ہیں اور جو پوری دنیا کو پتا ہے کہ اس کے پاس کچھ نہیں تھا. شہباز شریف کہتے ہیں کہ میرا باپ ایک غریب اور مزدور تھا, اور مزے کی بات میں آپ کو بتاؤں کہ جدہ میں میاں شریف کے ساتھ میری بہت نشستیں ہوئی ہیں. میں بیسیکلی پریس کا بندہ ہوں, میں رپورٹر تھا ایک اخبار کا, میں نے ان لوگوں کو کلوز دیکھا ہے. ان کی جو عزیزیہ اسٹیل مل ہے جس کی یہ بات کرتے ہیں, یہ انہوں نے متبقانی گروپ کو خسارے میں بھیجی ہے, ان کا بزنس وہاں پہ چلا ہی نہیں ہے. پھر پتہ نہیں کس چیز کو ہاتھ لگاتے ہیں, ایک فیکٹری سے ان کی 50-50 بن جاتی.
دیکھیں یہ تو وہ سوالات ہیں جس کا تعین, آف کورس یہ وہ سوال ہیں, اور پیناما کے اندر الٹیمیٹلی انہیں سوالوں کو ایڈریس کیا جا رہا ہے. زاہد گشکوری صاحب ہمارے ساتھ موجود ہیں. زاہد صاحب ایک ساؤنڈ بائٹ سنیے گا, اور پھر میں آپ سے جاننا چاہوں گا کہ آپ وہاں پہ موقع پہ موجود تھے. ہم تو صرف آواز سن رہے ہیں اور سنا سکتے ہیں اپنے لسنرس کو, لیکن آپ ہمیں چہرے کے ایکسپریشنز بتائیے گا, باڈی لینگویج بتائیے گا پرائم منسٹر صاحب کی, جب وہ یہ کہہ رہے تھے کہ یہ در حقیقت سازش ہے ان کے خلاف. ہم نے سوال بالکل اٹھایا ہے, دانیال صاحب کے سامنے بھی اٹھایا, یہ سازش کیسے ہو سکتی ہے؟ یہ تو بنیادی سوالات ہیں جو پیناما کے پس منظر میں پوچھے جا رہے ہیں. نواز شریف صاحب پرائم منسٹر جی آئی ٹی سے ملاقات یا ان کے سامنے اپنے بیانات ریکارڈ کرانے کے بعد جب باہر آئے, میڈیا سے بات کی اور تحریری بیان پڑھا تو کیا کہا؟
نہ کبھی پہلے ہمارے دامن پر کسی ذرا برابر کرپشن کا داغ پایا گیا, اور انشاءاللہ تعالی نہ اب ایسا ہوگا. ہمارے مخالفین جتنے جی چاہیں الزامات لگا لیں, جتنے جی چاہیں جتن کر لیں, جتنی جی چاہیں سازشیں کر لیں, وہ انشاءاللہ ناکام اور نامراد رہیں گے.
جتنی چاہیں سازشیں کر لیں ناکام رہیں گے. زاہد صاحب اگین سچی بات یہ ہے کہ ان کے پولیٹیکل گریوینسز یا ان کے جو اشارے جہاں ہو سکتے ہیں پتہ نہیں وہ کس حد تک جائز یا درست ہیں, دانیال صاحب نے ایک لنک اسٹیبلش کرنے کی کوشش کی ہے, لیکن میں تو اب بھی ایک بالکل ایک پولیٹیکل سائنس کے طالب علم کی طرح اور ایک عام شہری کی طرح سے یہ سوچ رہا ہوں کہ یہ باتیں اس میں کہاں سے آ گئی ہیں. سیدھے سیدھے سوالات تھے, سیدھے سیدھے جوابات کے متقاضی تھے. کیا سیاسی طور پہ الجھانے کی یہ خواہش اور کوشش ہے یا واقعتاً اس کیس کو سیاسی بنایا گیا ہے؟ اور جب پرائم منسٹر صاحب وہاں پہ یہ تحریری بیان پڑھ رہے تھے سو ان کی باڈی لینگویج کیا تھی؟
سر یہ کوئی سیاسی کیس مجھے نہیں لگتا ہے. ہو سکتا ہے اس کے پیچھے سیاسی مقاصد کچھ لوگوں کو حاصل ہو جائیں, لیکن یہ ایک پیٹ کیس سب بن رہا ہے بظاہر. جو سپریم کورٹ میں میں نے دیکھا کہ آخر اتنی بڑی انویسٹمنٹ ہے, اس میں اربوں روپے کے بزنس کا مسئلہ ہے. جو سپریم کورٹ مانگتی ہے, جو یہ جوائنٹ انویسٹیگیشن ٹیم مانگ رہی ہے, وہ ابھی تک شریف فیملی ثابت کرنے میں ناکام نظر آتی ہے. اس کا ایک ڈیفینس ہے, وہ قطری شہزادے کے خط کی شکل میں موجود ہے, اور اب بظاہر وہ اتنے زیادہ ابھی تعاون نہیں کر رہے ہیں کہ یہ انویسٹمنٹ پاکستان سے باہر کیسے گئی, پھر دبئی میں کیسے یہ انویسٹمنٹ آگے بڑھی, پھر دبئی سے پیسہ قطر کیسے گیا, پھر قطر سے سعودی عرب کیسے گیا, پھر یہ لندن فلیٹس کیسے آئے. تو اوور آل یہ ٹریل سپریم کورٹ مانگنا چاہتی ہے, یہ کوئی سیاسی کھیل تھا نہیں, یہ انویسٹیگیشن کی گئی.
آپ نے درست کہا, اگر ایک اعلیٰ عہدے پہ بیٹھے ہوئے شخص کے خلاف مقدمہ ہوگا اور اس کو نقصان ہوگا تو اس کا سیاسی فائدہ تو ضرور کسی کو پہنچے گا, لیکن مقدمہ بالکل سیدھا سیدھا اور نوعیت کا. زاہد صاحب آپ ہمیں بہت مختصراً یہ بتائیے گا, میں اس کے بعد آپ نے مزید پیرلس نے ہمیں جوائن کیا ہے, مختصراً یہ بتائیے گا کہ کیا جے آئی ٹی جو مقررہ مدت ہے اس کے اندر آپ کو اپنی تحقیقات مکمل کرتی ہوئی نظر آتی ہے؟
جی مجھے بالکل نظر نہیں آتی ہے. اس کی وجہ یہ ہے کہ ابھی بہت کام باقی ہے. جی آئی ٹی کو یہ پانچ اس میں ممالک انوالو ہیں, وہاں سے چیزیں لینی ہیں, اوور آل انویسٹیگیشن مکمل کرنی ہے. لیکن میری انفارمیشن یہ ہے کہ اب تک ان کے دونوں صاحبزادوں کو جو انٹرویوز کیے گئے ہیں, گھنٹوں گھنٹوں ان سے انویسٹیگیشن کی گئی ہے. انہوں نے ابھی شریف فیملی نے کوئی نئی چیز, کوئی نیا ثبوت نہیں دیا ہے. صرف ایک بات باقی رہتی ہے کہ آیا کہ قطری پرنس اپنا سٹیٹمنٹ ریکارڈ کروانا چاہتا ہے یا نہیں. ابھی اس نے ویلنگنیس شو کی ہے, لیکن اس نے کہا ہے کہ آپ اگر دوحہ آ جائیں تو وہاں
سٹیٹمنٹ اور صرف سٹیٹمنٹ ریکارڈ کرنے کی تو شاید بات نہ ہوگا. سنا یہ ہے کہ جے ٹی ان سے بھی ایویڈنس مانگے گی, کہ ان سے بھی ٹریل مانگے گی, محض ان کا بیان کافی نہیں ہوگا. سو یہ دیکھنا ہے کہ ان کے پاس اپنے بیان کے لیے سپورٹنگ ڈاکومنٹ ہیں یا نہیں. زاہد بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا. آصم الحق صاحب نے ہمیں جوائن کیا, ہما بکائی صاحب ہمارے ساتھ ہوں گی اس سیگمنٹ پہ بات کرنے کے لیے. لیکن میں اپنے لسنرز کو یہ بتاتا چلوں کہ آج کا جو یہ جہاں رنگ پروگرام ہے یہ فیس بک کے اوپر بھی براہ راست نشر ہو رہا ہے, اس کی تصویری جھلکیوں کے ساتھ. اور فیس بک پہ جانے کا, اس کو دیکھنے کا ایڈریس ہے www.facebook.com/voaurdu یعنی وائس آف امریکہ اردو, یہ ہمارا ایڈریس ہے. وہاں پہ آپ دیکھ بھی سکتے ہیں تصویری جھلکیوں کے ساتھ, آپ اپنے کمنٹس وہاں پہ پوسٹ کر سکتے ہیں اور اس کے ساتھ ساتھ آپ اپنی رائے دے سکتے ہیں. انالیسس پہ جانے سے پہلے چند سیکنڈ کی اور ساؤنڈ بائٹ, جس میں میاں نواز شریف صاحب نے آج جے آئی ٹی سے کے سامنے جانے کے بعد جب باہر میڈیا سے آ کے گفتگو کی تو انہوں نے ساتھ ساتھ کچھ باور بھی کرایا ہے. بعض لوگوں کے نزدیک یہ دھمکی آمیز لہجہ تھا یا پھر وہ یہ کہہ رہے تھے کہ اس کے نتائج خطرناک ہو سکتے ہیں. کیوں ہو سکتے ہیں اور کن اداروں کے لیے, کن لوگوں کے لیے ہو سکتے ہیں, یہ سنیے گا.
میں آج یہاں پیش ہوا ہوں صرف اس لیے کہ وزیر اعظم سمیت ہم سب آئین اور قانون کے سامنے جواب دہ ہیں. آئین عوام کی حکمرانی کا نام ہے, جمہوریت عوام کے فیصلوں کا احترام کا نام ہے. عوام کے فیصلوں کو روند کر مخصوص ایجنڈے چلانے والی فیکٹریاں اگر بند نہ ہوئیں تو آئین اور جمہوریت ہی نہیں ملک کی سلامتی بھی خدا نخواستہ خطرے میں پڑ جائے گی. میں واضح کر دوں کہ اب ہم تاریخ کا پہیہ پیچھے کی طرف نہیں موڑنے دیں گے. وہ زمانے گئے جب سب کچھ پردوں کے پیچھے چھپا رہتا تھا.
اب کٹ پتلیوں کے کھیل نہیں کھیلے جا سکتے. میں اور بھی بہت کچھ کہنا چاہتا ہوں جو انشاءاللہ آنے والے دنوں میں آپ سے بھی اور انشاءاللہ قوم سے بھی کہوں گا. آپ کے ذہنوں میں کئی سوال ہوں گے.
آئندہ دنوں میں ان سوالات کا جواب دوں گا اور میرے پاس بھی کئی سوالات ہیں مستقبل قریب میں, اس کے اوپر میں تفصیل سے بات کروں گا. آصف الہ بخش صاحب تجزیہ کار ہیں, کالمسٹ ہیں, سوشل سائنٹسٹ ہیں, انہوں نے میں جوائن کیا. ہما بکائی صاحب ہمارے ساتھ موجود ہوں گی. زاہد گشکوری, دانیال عزیز اور افتخار چودھری صاحب اس سے پہلے اپنی رائے دے چکے ہیں. آصف الہ بخش صاحب آپ یہ بتائیے گا, پرائم منسٹر کی گفتگو بھی آپ نے سنی, پورا دن آپ نے فالو کیا ان خبروں کو, پرائم منسٹر صاحب کس سے زیادہ شاکی ہیں؟ بظاہر وہ اپنے اس ایشو کے اوپر شاید لوگ یہ نہیں سننا چاہتے تھے کہ پرائم منسٹر کہتے ہیں کہ جو ہمارے سوالات تھے جو ہم سے پوچھے جا رہے تھے میں نے اس کے ڈاکومنٹ جو ہیں وہ فائل کر دی ہیں اور میں اس میں بالکل ہمارے اور ہمارے خاندان کے ہاتھ صاف ہیں, یہ بہتر جواب ہوتا یا یہ کہ کون سی فیکٹریاں ہیں, کہاں ہیں, ہمیں کون ڈیٹیل کر رہا ہے, کیسے کر رہا ہے, یہ اس کی توضیح ہے. آپ بائی کرتے ہیں اس کو؟
دیکھیے بات یہ ہے کہ ایک چیز جو ہمیں ہسٹری سے بھی معلوم ہوتی ہے اور کنٹمپرری اگر آپ جو کچھ ہو رہا دنیا میں اس میں بھی دیکھیں تو سیاست دان کا جب بھی مقابلہ ہوتا ہے اداروں سے یا سیاست دان جب بھی مشکل میں ہوتا ہے وہ ہر چیز کو سیاست کی نظر سے ہی دیکھتا ہے اور سیاست میں ہی اس کو بدلنا چاہتا ہے کیونکہ وہ اس کی کمفرٹیبل گراؤنڈ ہوتی ہے. اس وقت جو کچھ ہو رہا ہے وہ ہو سکتا ہے بعض لوگوں کے نزدیک جو ہے وہ ایک جوڈیشل پروسیس ہو, بعض اسے احتساب کی نظر سے دیکھتے ہوں, بعض کی نظر میں ایک مقدمے کی جو کاروائی ہے اس کی ایکسٹینشن ہے جس میں آگے فردر ویریفیکیشن ہو رہی ہے. لیکن اگر آپ دیکھیں تو جن کے خلاف یہ انویسٹیگیشن ہو رہی ہے اسے پیورلی ایک پولیٹیکل جو اسکیم ہے اس کے تحت بھی دیکھ رہے ہیں اور اس میں وہ جو ایک تاثر ہوتا ہے کہ مضمونیت کا اور پھر کچھ ہمارا جو ایک مخصوص پولیٹیکل بیک گراؤنڈ ہے جس میں ظاہر ہے کہ اسٹیبلشمنٹ کے بھی معاملات جو ہیں وہ اقتدار کی جو راہ گزر ہے اس میں دیکھے جا سکتے ہیں, اس کا حوالہ بھی ہے. تو اس میں اگر آپ وزیر اعظم صاحب کی آج کی جو گفتگو دیکھیں تو اس میں انہوں نے سب کوارٹرز کو جو ایک بڑا پیغام دیا ہے وہ یہ ہے کہ اگر میرا احتساب ہوگا تو پھر اب سب کا ہوگا. اور دوسری بات یہ
نہیں تو پرائم منسٹر کے پاس تو یہ مینڈیٹ ہے, وہ سب کا احتساب پہلے بھی کر سکتے تھے, اپنے احتساب سے پہلے بھی کر سکتے تھے, ان کے پاس تو یہ مینڈیٹ ہے.
وہ وہی کہہ رہے ہیں کہ وہ جو پہلے چیزیں چھپی رہتی تھیں یا ایک کوئی پروکو ہو جاتا تھا اب وہ نہیں ہوگا, اب جو ہے معاملہ یعنی کہ وہ جو ان کی ذات پہ آیا ہے وہ کہتے ہیں کہ اب تک یہ سب کے ساتھ ہوگا یا سب کے ساتھ ہونا چاہیے.
آپ کو یہ اونٹ کس کروٹ بیٹھتا نظر آتا ہے پرائم منسٹر صاحب اور ان کی فیملی کے پاس؟ بظاہر آپ کو لگتا ہے کہ تمام ایویڈنس ہیں کہ وہ 12 سوالوں کے جوابات دے سکیں عدالت کو اور قوم کو مطمئن کر سکیں؟
دیکھیں میرا خیال ہے کہ جو ان کے پاس بیسٹ ایویڈنس تھا وہ انہوں نے پہلے ہی اپنے مقدمے میں پیش کر دیا تھا, کیونکہ کوئی بھی ان کو تو پتا نہیں تھا کہ بعد میں جے آئی ٹی بنے گی. کسی بھی مقدمے میں جو بھی جواب دہی کرنی ہوتی ہے وہ بیسٹ جواب اسی وقت دیا جاتا ہے. ان کے پاس جو ڈاکومنٹس ہیں جو مختلف چیزیں ہیں وہ دیتے جا رہے ہیں لیکن وہ کہتے ہیں کہ یہ خود اس کو جو ہے کروبریٹ کریں, لیکن اس کو یہ انکنکلوسیو ایویڈنس ہے. اس کو وہ یہ کہتے ہیں کہ یہ کنکلوسیو ہے جبکہ عدالت بھی پہلے کہہ چکی ہے اور اب شاید جے آئی ٹی
نیا کچھ اضافہ نہیں ہے. زاہد بھی کہہ رہے تھے نیا کچھ اضافہ نہیں, آپ بھی ہمارے ساتھ رہیے گا, ہم انالیسز لیتے ہیں. ہما بکائی صاحب کا سینئر تجزیہ کار ہیں, بذات خود اینکر بھی ہیں, پولیٹیکل سائنٹسٹ ہیں. ہما بکائی صاحب بہت شکریہ آپ کا. پیناما, جے آئی ٹی, پرائم منسٹر کی وہاں پہ بیانات قلم بند کرانے جانا, اس کے بعد ان کی گفتگو جس کو کئی انداز میں یہ بھی کہا جا رہا ہے کہ دھمکی آمیز بھی ہے, ایک نئے ایک چیپٹر اس کے ساتھ کھل رہا ہے. آپ کیا اینالائز کر رہی ہیں پیناما اور جے آئی ٹی سے کیا نکل رہا ہے؟
دیکھیے پہلی بات تو یہ ایکسرسائز پلشن تھی, ایکسرسائز چوائس نہیں تھی, کیونکہ ان کا کیس ابھی خراب ہو سکتا تھا اگر وہ پیش نہ ہوتے. لیکن پیش ہونے سے پہلے جو رویہ رکھا گیا پی ایم ایل حکومت وقت کی طرف سے اور پی ایم ایل این کی طرف سے وہ آپ واضح طور پہ دیکھ لیا, چاہے ان کے فٹ سولجرز ہوں چاہے جی آئی ٹی کی رپورٹ ہو. اچھا پھر جو انہوں نے تقریر کی باہر نکلنے کے بعد, حالانکہ ان کی باڈی لینگویج بڑی کانفیڈنٹ تھی, لیکن وہ تقریر وہی تھی جو انہوں نے پہلے سے تیار کی ہوئی تھی. اور اگر آپ جملوں پہ غور کریں تو جملے بھی وہی تھے جو ان کے دیگر ساتھی بارہ ادا کرتے ہیں, تین دفعہ تین نسلوں کی احتساب وغیرہ وغیرہ. पॉपुलर परसेप्शन ग्राउंड पे क्या है. मेरी जितनी लोगों से बात होती है उन सबका ख्याल है कि 80% लोगों का कम से कम ये ख्याल है कि नवाज शरीफ साहब इससे बहुत आसानी से कल जाएंगे और जो तमाम कुछ किया जा रहा है दिस इज फॉर दी बात है.
लेकिन अगर ऐसा है सो जो जे आई टी है या बशमूल अदालत है उसके ऊपर काउंटर क्वेश्चंस नहीं आएंगे कि आप हमें साबित करके दें या आप हमें आप बताएं कि क्या एविडेंस आपके पास हैं जो इन सवालों के जवाब मुकम्मल करते हैं. सो दबाव उनके ऊपर भी होगा या मैं फाइल का पेट भरने से सवाल बात खत्म हो जाएगी.
और इसको इतना विदड्रॉ करने का मकसद सिर्फ ये है कि जुडिशरी इसकी जिम्मेदारी खुली तौर पर लेने को तैयार नहीं है. और आप सब ने निहाल हाशमी साहब के स्टेटमेंट सुने और पार्टी से तो निकाल दिया गया लेकिन जो जो बातें उन्होंने की वो तो लॉस्ट नहीं है ना. और दूसरी जो अहम बात की तरफ मैं आपकी तरफ की जिसकी तरफ वजीर आजम साहब ने आज बड़ी खुली तौर पर कहा और हमने ये कहा कि देखेंगे आप हमें अवाम की अदालत में हरा नहीं सकते. इसलिए नहीं कि वो अवाम में पॉपुलर है इसलिए कि उन्होंने सिस्टम को मास्टर किया हुआ है. उनको पता है इलेक्टोरल पॉलिटिक्स पाकिस्तान की किस तरह लड़ी जाती है और उसको किस तरह किया जाता है. और उससे भी अहम बात यह है कि इस ऑपोजिशन जितनी तितर बितर मैं देखती हूँ पाकिस्तान में ऐसी पहले कभी थी.
बहुत शुक्रिया आपका उमा बगाई साहबा. एक्चुअली आपको सुनने में हमें थोड़ी दिक्कत भी हो रही है आपका आवाज शायद सिग्नल वहाँ पे क्वालिटी के नहीं है.
मैं बस ये गुजारिश कर रही थी कि ऑपोजिशन बहुत तत्तर बत्तर है. पीपल्स पार्टी कमजोर क्या तकरीबन खत्म होने पर है. अब पीटीआई बजाय के मजबूत होती कमजोर हुई है तंजीमी तौर पर अगर देखे जाए तो पीएमएलएम तो साफ तौर पर नजर आता है कि हमें जो ग्राउंड पर कोई ऑपोजिशन देने वाला है नहीं. और फिर उन्होंने एक फ्रेंडली बजट दिया है कॉम्प्रोमाइज बजट दिया है. सियासी रिश्वत अरूज पर है तो मुझे नहीं लगता कि उन्हें उनका कुछ बाल भी दिखा कर पाएगी.
बहुत शुक्रिया आपका आपने हमें ज्वाइन किया हमारे साथ रहे. इफ्तिखार साहब चुके हैं तो क्विकली जरा इफ्तिखार साहब उमा बगाई साहब का एनालिसिस ये है कि पीटीआई इंतजामी तौर पे या तंजीमी सतह पे चूंकि मुनज़म नहीं है पीपल्स पार्टी कमज़ोर है सो उनको सियासी तौर पे कोई खतरात नहीं है भले अदालतों में जितने भी चैलेंजेस हों और ग्राउंड के ऊपर ये हकायक हैं इलेक्टेबल्स उनके साथ खड़े हैं. क्या कहेंगे आप?
बिल्कुल ऐसा ही है क्योंकि जो मौजूदा तौर पे पार्टी के अंदर जो इलेक्शंस हैं या लोगों की एंट्रीज हो रही हैं उसके ऊपर उनको एतराज होगा. लेकिन ये अल्लाह के फजल करम से पाकिस्तान की मजबूत तरीन पार्टी है. देखें इंटरनली रिफ्ट होती है लोग अपने अपने ख्याल का इजहार करते हैं. जमहूरियत का हुसन यही है ना कि मैं इमरान खान से इख्तलाफ करूँ और जहांगीर तरीन से करूँ या जहांगीर तरीन को मैं तायद करूं या इमरान खान की तायद करूं ये तो पार्टियों में चलता रहता है.
और अभी पार्टी इलेक्शन में इमरान खान के खिलाफ वोट कास्ट हुए.
शेर याद है मैं वो सुना के खत्म करता हूं कि दामन पे कोई चींट न खंजर पे कोई दाग तुम कत्ल करो होके करामात करो.
बहुत शुक्रिया इफ्तिखार चौधरी साहब आपने भी ज्वाइन किया. आसिम अल्लाह बाग साहब इसको हमें वाइंड अप करना है क्विकली आपके इसको वाइंड अप करके फिर भी आप हमारे साथ रहेंगे अगले सेगमेंट में मैंने आपका इनपुट लेना है. आपके ख्याल में इस सारे प्रोसेस में और स्पेशली आज प्राइम मिनिस्टर साहब के वहाँ पे पेश होने में जमहूरियत जमहूरी इदारे मजबूत हुए हैं या कमजोर होंगे?
देखिए ये डिपेंड इस चीज पे करेगा कि आगे जो इनका कोऑपरेशन है वो कैसा रहता है और जो कॉन्डक्ट है जेआईटी का वो कैसा रहता है. इस इन्वेस्टिगेशन में कितना टाइम लगता है और उसके बाद सुप्रीम कोर्ट इसको किस तरह वाइंड अप करती है क्योंकि इसका हर लिहाज से जो अभी तक सिलसिला है वो तो सुप्रीम कोर्ट अपनी एक अथॉरिटी वाजे कर सकी है. पीएमएलएन भी तू नो करन उसका उसके साथ कॉपरेट कर रही है लेकिन असल चीज इसका आउटकम है क्योंकि अवाम की सतह पे परसेप्शन की सतह पे और दूरस्थ जो नतज हैं वो उससे निकलेंगे कि किस तरह कॉन्डक्ट होता है और किस तरह इसका नतीजा निकलता है और उसको फिर उसी स्पिरिट में एक्सेप्ट किया जाता है या नहीं किया जाता है या मजीद पेचीदगी पैदा होती है.
जी बहुत शुक्रिया हमारे साथ ही एक ब्रेक लेते हैं इस सेगमेंट को हम सामीन यहाँ पे खत्म करेंगे. गुफ्तगू आपने सुनी दोनों पार्टियों के रहनुमा भी हमारे साथ मौजूद थे और इंडिपेंडेंट एनालिस्ट भी. आप अपनी राय इसको देख के सुन के आप अपनी राय कायम कर सकते हैं. एक ब्रेक ब्रेक के बाद वापस आते हैं और बात करते हैं प्रोग्राम के अगले हिस्से पे.
जब रेडियो हो दूर और खबरें हों अहम तो आइए हमारी वेबसाइट urdubhoa.com पर. जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए urdubhoa.com पर आइए. दिन भर की अहम शह सुर्खियाँ ताज़ा तरीन खबरें सब मिलते हैं urdubhoa.com पर. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے www.urduvoa.com۔
وائس آف امریکہ سے پروگرام جہاں رنگ میں آپ کا خیر مقدم۔ یہ پروگرام آپ 972 کلو ہرٹز پہ میڈیم ویوز پہ براہ راست سن رہے ہیں، اور فیس بک لائیو ہماری پکٹوریل یا تصویروں کے انتخاب کے ساتھ بھی آپ یہ پروگرام ہمیں تصویری جھلکیوں کے ساتھ دیکھ سکتے ہیں۔ facebook.com/voa اردو یہ ایڈریس ہے، اور اس وقت ہمارے ساتھ ہزاروں کی تعداد میں لوگ موجود ہیں، اور کئی ایک لوگ یہاں پہ کمنٹس بھی کر رہے ہیں اور اپنے پسندیدگی کا اظہار کر رہے ہیں۔ جی کے مشہوری صاحب نے ہمیں جوائن کر رکھا ہے، عبداللہ مبارک ہمارے ساتھ موجود ہیں، پروگرام کی تعریف کر رہے ہیں، ملک عامر امیر بخش صاحب ہیں، صداقت علی صاحب ہیں، انہوں نے ہمیں جوائن کیا ہے، پروگرام کو پسند کیا ہے، تمام احباب کا بہت شکریہ، ان کے کچھ سوالات بھی ہیں۔ اب ہم آتے ہیں پروگرام کے اگلے حصے کی جانب، اور اس کو ہم نے ذرا کوئکلی ریپ اپ بھی کرنا ہے، کیونکہ ہمارے جو لسنرز کا فیوریٹ سیگمنٹ ہے کرکٹ اسپورٹس، اس کو آگے پھر ہم لے کے چلیں گے۔ اور اس سیگمنٹ میں ہم بات کرنے جا رہے ہیں پاکستان کے، بھارت کے ساتھ تعلقات اچھے نہیں ہیں، افغانستان کے ساتھ تعلقات اچھے نہیں ہیں، یہاں تک کہ جو مجوزہ دورے تھے افغانستان کے لیڈرشپ کے وہ بھی کینسل ہوئے، لیکن ایک حالیہ شنگھائی کوآپریشن تعاون تنظیم کے موقع پہ صدر اشرف غنی صاحب کے ساتھ پرائم منسٹر نواز شریف صاحب کی ملاقات ہوئی ہے، اور اس ملاقات کے بعد پاکستان کا دفتر خارجہ یہ کہہ رہا ہے کہ ایسا نہیں ہے کہ افغانستان کے ساتھ رابطے بند ہیں، کئی چینل کئی فورمز اب بھی اوپن ہیں اور ہم ان کے ساتھ انٹریکٹ کر رہے ہیں۔ دوسری ایک اور پیش رفت یہ ہوئی کہ روس نے ثالثی کی پیشکش کی ہے پاکستان اور بھارت کے درمیان، چونکہ روس بھارت کا ایک قریبی اتحادی ہے، اس کا اہم اتحادی خیال کیا جاتا ہے، سو کسی بھی ملک کی میڈیشن اس سے پہلے اگرچہ بھارت کے لیے قابل قبول نہیں رہی، لیکن یہ ایک ہفتے میں دوسری ڈیولپمنٹ اس سینس میں ہے کہ چائنا پاکستان اور افغانستان کے درمیان میڈیٹ کرنا چاہتا ہے، روس پاکستان اور بھارت کے درمیان مصالحتی کردار ادا کرنے کے لیے تیار ہے۔ کیا دونوں اطراف سے کسی مصالحتی کردار کی ہی ضرورت ہے کہ پاکستان کے تعلقات بہتر ہوں اور اس ریجن کے اندر سیکیورٹی اینڈ اسٹیبلٹی میں مدد مل سکے؟ انالیسز ہم لیں گے۔ آسم اللہ بخش صاحب ہمارے ساتھ پہلے سے موجود ہیں، اسد اللہ داؤد زئی افغانستان سے وہ ہمیں جوائن کر رہے ہیں، سینئر صحافی ہیں، پرتاپ سوم ونشی ایڈیٹر ہیں ہندوستان ٹائمز کے ہندی ورژن کے، وہ بھی ہمیں جوائن کریں گے۔ تمام مہمانوں کا بہت شکریہ۔ اسد اللہ، پہلے آپ ہمیں کوئکلی بتائیے گا، یہ بس کمنٹس کا اس کا فارمیٹ ہے، سو آپ ہمیں یہ بتائیں کہ پاکستان اور افغانستان میں جو کشیدگی ہے، اگر کوئی ملک خاص طور پہ چائنا جس نے یہ کہا ہے کہ ہم اس کو میڈیٹ کر سکتے ہیں، وہ درمیان میں آتے ہیں تو مدد ملے گی تعلقات بہتر کرنے میں اور جو ٹرسٹ ڈیفیسٹ ہے اس کو پورا کرنے میں؟
جی بالکل، آپ کو جیسا پتہ ہے کہ چائنا کا پاکستان کے ساتھ تعلقات بہتر ہے اور افغانستان کے ساتھ بھی، اور دونوں جو ممالک ہیں اور چائنا پر وہ اعتبار کرتے ہیں، تو اس لیے شنگھائی کوآپریشن آرگنائزیشن کے موقع پر انہوں نے یہ پیشکش کیا ہے، تو اب اس چیز کو افغانستان کے گورنمنٹ نے بھی اپریشیٹ اور ویلکم کیا ہے، اور اسی انہوں نے آپٹمزم کا بھی اظہار کیا کہ اب چونکہ یہ چپ خرچ بہت زیادہ تھی تو اب کوئی امید نہیں تھی، لیکن اب چائنا نے جو سالسی کا پیشکش کیا ہے تو افغان گورنمنٹ بھی اس میں وہ خوش فہمی کا اظہار کیا ہے کہ اب چائنا اگر اس میں اپنا وہ کردار ادا کرے تو یہ مسئلہ حل ہو سکتا ہے، کیونکہ افغان گورنمنٹ جو ہے افغان حکومت یہ اس کو سی پیک کا جو منصوبہ ہے ان کے ساتھ اس کو لنک کر رہے ہیں، کہ چائنا بھی اب اس چیز کو ریئلائز کر چکا ہے کہ جب تک اس خطے میں امن نہیں ہوگا، جب تک افغانستان میں امن نہیں ہوگا تو پاکستان میں بھی امن نہیں ہوگا اور خطے میں بھی،
لیکن کابل جو ہے وہ بیجنگ
بڑا میگا واجب اور منصوبہ ہے سی پیک، وہ بھی خطر میں کیونکہ وہ بھی امپلیمنٹ نہیں ہو سکے گا ایسی حالات میں۔
جی، لیکن آپ ہمیں یہ بتائیں کہ کابل جو ہے، کیونکہ اس کے اوپر کئی اطراف سے دباؤ بھی ہوتا ہے، سو کابل تیار ہے چائنا کی اس میں تھوڑا سا اگر اس کا غالب کوئی کردار ہو، ڈومیننٹ اگر کوئی کردار ہو تو؟
جی بالکل، کیونکہ اب یہ افغان جو گورنمنٹ ہے اس نے بھی یہ ریئلائز کیا ہے کہ ہمارا جو ڈائریکٹ جو گفتگو مذاکرات تھی ان کا کوئی نتیجہ سامنے نہیں آیا، تو اب ایسی کوئی تیسرا فریق ہونی چاہیے کہ ہمارے درمیان یہ سالسی کرے اور مذاکرات کا پیشکش کرے، تو چائنا چونکہ ایشیا میں ان کا بڑا کردار ہے اس ریجن میں بھی، اور افغانستان اور پاکستان دونوں کے ساتھ تعلقات اچھے ہیں، تو اس وجہ سے دونوں اعتماد کرتے ہیں چائنا پر، ان کا کوئی یہاں پر ملٹری یا کوئی اسٹریٹجک اسٹیک نہیں ہے نہ افغانستان میں نہ پاکستان میں، تو اس وجہ سے یہ بہت زیادہ اعتماد کر دیا. تو اب افغان گورنمنٹ جو ہے
وہ بہت یعنی ان کے لیے ایکسیپٹیبل ہے. میں بتاتا چلوں, فیس بک پہ لالا منظور الہی مغل ہمارے ساتھ ہیں, عتیق ملک نے ہمیں جوائن کیا ہے, شاہ قاسم ہے اور میر گل خان ہے جیانی, اور شوکت قریشی نے ہمیں جوائن کر رکھا ہے, اسلم دنولی صاحب نے ہمیں جوائن کیا ہے, یہاں ورجینیا بیسڈ ہیں, اور بازید خان صاحب وہ بھی ہمارے ساتھ موجود ہیں. اور آپ کو سامنے یہ بھی بتاتے چلیں کہ ہمارا یہ پروگرام فیس بک کے اوپر براہ راست بھی آپ دیکھ سکتے ہیں سننے کے علاوہ, اور اس پروگرام کے بعد یاسمین جمیل اپنا پروگرام پیش کریں گی ہر دم رواں ہے زندگی. سو ٹیون اپ رہیے فیس بک کے ساتھ, facebook.com/urduvoa یہ ہمارا ایڈریس ہے, اور اس کے بعد آپ پروگرام جو سنیں گے وہ ہے ہر دم رواں ہے زندگی, اور وہ آج ان کے ساتھ مہمان ہیں خدیجہ علی جو پاکستان سے ایک ایکسچینج پروگرام کے تحت امریکہ کے دورے پہ ہیں. واپس آتے ہیں اپنے سیگمنٹ کی جانب, اس سے پہلے کہ آسم صاحب سے میں وائنڈ اپ کراؤں کوئک انالیسز آپ لیتے ہیں. پرتاپ سوم ونشی صاحب بھارت سے انہوں نے جوائن کیا ہے, ایڈیٹر ہیں ہندوستان ٹائمز کے ہندی ورژن کے. پرتاپ صاحب یہ بتائیے گا کہ ہم بات کر رہے تھے بنیادی طور پہ کہ پاکستان افغانستان کشیدگی کم کرانے کے لیے چائنا نے آفر کی ہے, اور اسی طرح پاکستان انڈیا کشیدگی اور ٹینشن کم کرانے کے لیے آج رشین ایک پیشکش آئی ہے, اور روس ظاہر ایک بڑا اہم اتحادی بھی ہے بھارت کا. اس ریجن کے اندر باقی جو اکنامک پراسپیکٹس ہیں ان کو بھی سامنے رکھیے, جو سیکیورٹی کے ڈفرینٹ پیراڈائمز ہیں ان کو بھی سامنے رکھیے. سو اس میں ہمیں آپ بتائیں کہ کیا روس کی یہ پیشکش بھارت کے لیے قابل غور ہو سکتی ہے, کیونکہ اس سے پہلے بھارت تو انکار کرتا ہے کہ وہ کشمیر سمیت کسی بھی مسئلے میں کوئی میڈیٹر نہیں چاہے گا.
ظاہر طور پہ جو انڈیا کا اسٹینڈ ہے وہ اسی طرح کا ہے کہ اس میں جو ڈائریکٹ پارٹیز نہیں ہے جو تو اس معاملے میں ان کے دخل کو وہ بہت زیادہ ایکسیپٹ کرنے کی چیز نہیں ہوتی, کیونکہ پھر وہ چیزوں کو سلجھاتے نہیں ہیں. ہر جو بھی کنٹری جو بھی ایریا اس میں دخل دیتا ہے اس کے اپنے انٹرسٹ ہوتے ہیں, اور وہ جو انٹرپریٹیشن کرتا ہے اپنے انٹرسٹ کے آدھار پہ کرتا ہے. تو اب انڈیا کا اسٹینڈ مجھے لگتا ہے کہ ابھی طور پہ وہی پرانا ہی بنا رہے گا, کہ مجھے نہیں لگتا کہ وہ اس اسٹینڈ کو بہت زیادہ اس پہ چینج کریں گے اور کہیں گے کہ نہیں صاحب اس کو ہم روس کا دخل چاہیں گے.
وہ ضرور اس کا دخل چاہیں گے. آصف اللہ بھائی صاحب آپ یہ بتائیے گا, پاکستان براہ راست اس کی کوششیں کوئی زیادہ کارگر ثابت نہیں ہوئی ہیں, آپ کو کیا لگتا ہے کہ اسے واقعتاً میڈیٹر چاہیے اپنے دونوں پڑوسی ملکوں سے تعلقات بہتر کرنے میں, کیونکہ یہ تو طے ہے کہ الٹیمیٹلی تعلقات بہتر کرنا ہی مسائل کا حل ہے.
دیکھیے اس کو میں چاہوں گا کہ ہم دیکھیں کہ اس وقت یہ ایک ڈفرینٹ صورتحال میں جو ہے نا ایک ڈفرینٹ پیراڈائم میں یہ بات ہو رہی ہے. یہ بات ہو رہی ہے شنگھائی کوآپریشن آرگنائزیشن کے پلیٹ فارم کے حوالے سے, ایک فعال پلیٹ فارم ہے اور وہ ظاہر ہے کہ اپنی ممبر اسٹیٹس کے درمیان حالات کو بہتر کرنا چاہتے ہیں. جو چائنا کی آفر ہے پاکستان اور افغانستان کے درمیان وہ میڈیشن کی ہے, اور وہ میڈیشن یہ ہے کہ وہ کچھ گارنٹیز دے سکتے ہیں, وہ شکایات کو ویریفائی کر سکتے ہیں, پرومسز کو جو ہے انشور کرا سکتے ہیں پورا. اس سے شاید جو یہ ایک پاکستان اور انڈیا کے پاکستان افغانستان کے درمیان ایک شیکی پروسیس ہے وہ شاید زیادہ اسموتھ ہو جائے. جہاں تک روس اور کی آفر کا تعلق ہے وہ کبھی بھی میڈیشن کی نہیں ہوگی, وہ فیسلیٹیشن کی ہوگی, اور وہ یہ ہوگی کہ جو کبھی کانفیڈنس بلڈنگ میئرز کی بات ہوتی ہے کبھی اور چیزیں ہوتی ہیں, تو وہ یہ ہے کہ دو ممبر اسٹیٹس کے درمیان ایس سی او کی حالات کو ایسا کیا جائے کنڈیوسو پہ یہ اپنے معاملات کو زیادہ اعتماد کے ساتھ زیادہ بہتر اور کنسٹرکٹیو طریقے سے جو ایڈریس کر سکیں اور آگے بڑھ سکیں. روس کبھی بھی ڈائریکٹلی جس طرح کشمیر کا ایشو ہے یہ چیزوں میں نہ وہ آفر کرے گا, اور نہ یہ جیسے ابھی ہمارے محترم ہندوستان ٹائمس کے جو نامہ نگار کہ وہ نہیں ایکسیپٹ کرے گا میڈیشن, کیونکہ یہ انڈیا کا سانس ہے. تو ہمیں اس کو ایک کو فیسلیٹیشن کے طور پہ دیکھنا چاہیے, اور میرا خیال ہے انڈیا اس کو نگیٹ نہیں کرے گا, کیونکہ فیسلیٹیشن ایک ایسی چیز ہے جو کہ ایک ریلیٹیولی ایک سپورٹیو چیز ہے, اس میں کوئی ڈکٹیشن نہیں ہوتی. تو میرا خیال ہے کہ دونوں آفرز اچھی ہیں, اور اگر ان پر سنسیریٹی سے کام ہو تو میرا خیال ہے کہ پاکستان افغانستان اور پاکستان انڈیا یہ دونوں جو فورن پالیسی کے ساتھ
بہت شکریہ آصف اللہ بھائی صاحب آپ نے ہمیں جوائن کیا ہمارے ساتھ تھے. اسد اللہ داؤد زئی کابل سے انہوں نے ہمیں جوائن کیا, اور پرتاپ سوم ونشی نئی دلی سے انہوں نے ہمارے لیے وقت نکالا. تمام مہمانوں کا بہت شکریہ. ایک بریک کے بعد واپس آتے ہیں, اور آپ کا فیوریٹ ٹاپک آئی سی سی چیمپئنز ٹرافی فائنل, زیادہ امکان پاکستان ورسز بھارت, کیا پالیسی کیا اپروچ ہوگی کیا اسٹریٹجی ہوگی دونوں ٹیموں کی, ایک بریک کے بعد. پروگرام ہفتہ کے ہر اتوار کو پاکستان میں رات 9 بجے مخصوص موضوعات پر ماہرین اپنے خیالات کا اظہار کریں گے اور آپ فون کر کے ان سے سوال بھی کر سکتے ہیں۔ فیس بک پر بھی آپ موضوع کے بارے میں اپنے خیالات کا اظہار کر سکتے ہیں۔ سنیے اپنے خطوں کے جواب، ای میل اور فیس بک کے پیغامات مدثرہ منظر کے ساتھ۔ وائس آف امریکہ کے پروگراموں کے بارے میں اپنی رائے دیجیے اور شامل ہو جائیے ہمارے لائیو شو میں۔ مفت کال کرنے کے لیے ہمارا نمبر ہے 0800-777-89۔ وائس آف امریکہ سے پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم۔ آخری یہ حصہ سیگمنٹ بعد ہم کریں گے آئی سی سی چیمپئنز ٹرافی، اس کا فائنل مرحلہ اور اس وقت دوسرا جو سیمی فائنل ہے وہ بھارت اور بنگلہ دیش کی ٹیموں کے درمیان کھیلا جا رہا ہے۔ بھارت بظاہر بہت آسانی سے یہ میچ جیت رہا ہے، 33 اوورز میں 212 رنز اس نے سکور کر لیے ہیں صرف ایک وکٹ کے نقصان پہ، جبکہ اس کا جو ہدف ہے وہ 264 رنز ہے۔ مزید 53 رنز چاہیے، 9 وکٹیں اس کے پاس ہیں اور 17 اوورز۔ بہت آسانی سے ون سائیڈڈ میچ رہا۔ بنگلہ دیش بظاہر ایک موقع پہ جب لگ رہا تھا بیٹنگ کرتے ہوئے کہ وہ غالباً 310-315 تک کا سکور آرام سے کر سکتی ہے، کلیپس کر گیا اس کا مڈل آرڈر اور لوور آرڈر، اور سیٹل ہونے کے بعد بھی اس کے بیٹس مین کو بڑی اننگ چونکہ نہیں کھیل سکے تو اس کا نقصان ہوا اور ٹیم کو ریسٹرکٹ کیا۔ بھارت نے 264 پہ بڑی نپی تلی اور ڈسپلن بالنگ کا مظاہرہ کیا، اور اس کے بعد جیسے توقع کی جا رہی تھی، اب جیسے بہت سارے لوگوں کی خواہش تھی، اب پاکستان اور بھارت اس ایونٹ کے فائنل میں ممکنہ طور پہ ہو سکتے ہیں۔ اگرچہ کوئی حتمی بات نہیں کی جا سکتی کرکٹ کے بارے میں، لیکن لگ یہی رہا ہے کہ اتوار کو پاکستان اور بھارت مد مقابل ہوں گے آئی سی سی چیمپئنز ٹرافی 2017 کے فائنل میں۔ پاکستان کو پہلے میچ میں بھارت کے خلاف جو کہ پول میچ تھا، بڑی شکست کا سامنا کرنا پڑا تھا، ون سائیڈڈ میچ رہا تھا۔ بھارت بہت کنونسنگلی اس ایونٹ کے اندر وہ کھیل رہا ہے اور پاکستان نے سٹرگل فائٹ کے ساتھ بڑا شاندار کم بیک کر رکھا ہے۔ ٹیم کا مورال، اسپیشلی بالنگ کا جو مومنٹم ہے وہ بہت زبردست ہے۔ کیا پاکستان بھارت کو چیلنج کر سکتا ہے یا پاکستان روایتی دباؤ کے تحت جو کافی عرصے سے اس کے اوپر چلا آ رہا ہے کھیلے گا اور اس کا ایڈوانٹیج بھارت کو ہوگا؟ انالیسز ہم لیں گے۔ ہمارے ساتھ عباس شبیر ابھی جوائن کر رہے ہیں وہاں پہ کارڈف سے، سرفراز نواز صاحب سابق ٹیسٹ کرکٹ اور انالسٹ ہیں، وہ ہمارے ساتھ ہیں۔ حسن جلیل صاحب ممتاز تجزیہ کار ہیں، کرکٹ کمنٹریٹر ہیں، وہ ہمیں جوائن کر رہی ہیں۔ عباس آپ مجھے سن سکتے ہیں؟
جی جی
جی۔ عباس ہمیں ذرا کوئکلی ہمیں بتائیے گا وہاں پہ انگلینڈ میں جہاں پہ جی سرفراز نواز صاحب ہیں، عباس سے بھی رابطہ نہیں ہوا۔ سرفراز نواز صاحب بہت شکریہ آپ کا، کیا دیکھتے ہیں اب فائنل تو بظاہر لگ رہا ہے کہ بھارت اور پاکستان کا ہی ہوگا، پاکستان کس اپروچ کے ساتھ جائے، کتنا دباؤ ہوگا، کس ٹیم پہ زیادہ دباؤ ہوگا اور پاکستان کی حکمت عملی کیا ہونی چاہیے؟
دیکھیں اس سے پہلے جو پاکستان انڈیا سے ہارا ہے اور بری طرح ہارا ہے، میں یہ کہوں گا کہ اس وقت یہ تھا کہ ایک تو وہاب ریاض انفٹ ہوئے ہوئے تھے، اس سے پہلے ان کو کھلا لیا اور ان کی وہ بولنگ دیکھنے میں نہیں آئی۔ اس کے بعد پھر ٹاس جیت کے جو پہلے بولنگ کے فیصلہ کیا اور اس کے ساتھ پھر انہوں نے یہ کیا کہ عماد وسیم کو بہت زیادہ اوور کروا دیے، یہ ساری چیزیں جو تھی، سلیکشن آف دا ٹیم بھی بالکل ٹھیک نہیں تھی اور اس کے بعد انڈیا جو ایک بڑی پرفارمنس کر کے انڈیا سے آیا تھا وہاں پہ آسٹریلیا اور اس کے بعد نیوزی لینڈ کو پوری طرح شکست دے کے اور ان کا بڑا کانفیڈینس تھا، پھر ان کے پلیئر آئی پی ایل میں کافی فٹ نظر آئے تھے، وہ سارا کمبینیشن ان کا بن کے جو آیا تھا، لیکن پاکستان کا اس مقابلے میں اس وقت کمبینیشن نہیں تھا۔ اس کے بعد پھر آہستہ آہستہ پاکستان کا جو کمبینیشن بنا ہے، خاص طور پہ بولنگ بڑی سپیڈر ہو گئی ہے۔ جی آپ کہہ رہے ہیں کچھ
نہیں، میں آپ کی باتیں سن رہا ہوں اور میں یہ کہہ رہا ہوں کہ بالنگ خاص طور پہ فاسٹ بالنگ کا شعبہ بڑے ہے، عرصے کے بعد اس کی جو ایک لیتھل انسٹنکٹ تھی، وکٹیں لینے کی جو اس کی عادت تھی، وہ دوبارہ بحال ہوئی ہے بڑے عرصے کے بعد۔
یہ سب سے جو بڑی بات ہے کہ ڈون ان پیچھے ہیں، ولڈ ان پیچھے ہیں، وہ جو وہاں سے جگہ کو کھود کے وہ بیچ میں ڈالتے ہیں، یہ ایک نیچرل پیچھے نہیں ہے جو ایک گھاس ہوتا ہے اور انگلینڈ کے جو پیچھے نارملی موائسچر ہوتا ہے، سیم ہوتا ہے، یہ بالکل بیٹنگ پچھے ہیں اور اس کے اوپر جو گیند ہے وہ جلدی پرانا ہو جاتا ہے۔
صحیح۔
اور اس کا حسن علی نے ٹوٹل فائدہ اٹھایا، حسن علی کا ایکشن بھی ریورس سوئنگ کے لیے آئیڈیل ہے اور تمام میچز میں اس نے بڑی زبردست بولنگ کی ہے۔ اس کے بعد پھر رومان رئیس آئے ہیں آخری میچ میں، جو پاکستان کے مین عامر انفٹ ہوئے ہیں ان کی جگہ، انہوں نے بڑی اچھی بالنگ کی ہے اور اس کے ساتھ ساتھ تمام بالر نے जुनेद खान जो काफी देर से टीम से बाहर थे वो बड़ा डेंट डालते हैं।
So आपको लगता है कि ये कॉम्बिनेशन जो है भारत के लिए मुश्किल हो सकता है? हमारे साथ रहेगा हसन जलील साहब ने भी हमें ज्वाइन किया, आप बहुत अच्छी तरह उनके नाम से वाकिफ होंगे, आपके साथ बड़ा तवील अरसा उन्होंने कमेंट्री बॉक्स में आपको बराह रास्त देख के रिपोर्ट किया। अब्बास शबीर साहब बरतानिया से हमारे साथ हैं, कार्डिफ पे जहाँ से पाकिस्तान ने बड़ा यादगार मैच जीता सेमीफाइनल में इंग्लैंड के खिलाफ। अब्बास आप हमें थोड़ी अपडेट दीजिएगा, पाकिस्तानी टीम का मोरल कैसा है और फाइनल के लिए क्या हिकमत अमली जेरे गौर है वहाँ पे टीम मैनेजमेंट के? अब्बास
हिकमत अमली बड़ी वाजे पाकिस्तान टीम की है कि अब हर सूरत में मैच जीतना है, इसमें दूसरा ऑप्शन अब हमारे पास नहीं है, क्योंकि जिस तरीके से हमने इस टूर्नामेंट में कम बैक किया है उसके बाद तो अब हमें फाइनल जीतना होगा सूरत में, और टीम इस वक्त विनिंग ट्रैक के ऊपर है, तमाम जो प्लेयर है वो अच्छा खेल रहे हैं, जो लास्ट दो मैचेस अगर हम पाकिस्तान के देखें तो उससे नजर आता है कि दोबारा से कम बैक कर रहे हैं, स्पेशली जो यंगस्टर्स हैं हसन अली है, फखर जमान है, एक हमारे लिए ओपनिंग का एक बड़ा प्रॉब्लम था,
टीम मैनेजमेंट का बहुत उनके ऊपर कॉन्फिडेंस होगा, लेकिन आप हमें बताएं कि वो सोच क्या रहे हैं फाइनल के अंदर, जाहिर आमिर वापस आ सकते हैं एक बात, किसकी जगह आएंगे और मजीद क्या तब्दीलियां प्लान हो रही है वहाँ पे?
देखिए उस दिन वैसे आमिर की भी ऐसी कमी महसूस नहीं हुई है, आमिर मैच शुरू होने से पहले एक घंटा पहले बताया गया कि आमिर की कमर का प्रॉब्लम है, तो उस वक्त ऐसा फील होता था कि शायद आमिर की कमी महसूस होगी, लेकिन रुमान रईस ने एक अच्छी बॉलिंग की, यानी उन्होंने कमी पूरी जो है वो हम कह सकते हैं कि कमी महसूस नहीं हुई आमिर की उस दिन। अब टीम मैनेजमेंट का फैसला है कि आमिर अगर मुकम्मल तौर पर फिट होते हैं तो उनको खिलाया जाए, अगर आमिर को 2% और 3% भी तकलीफ बाकी रह जाती है तो फिर ऐसा रिस्क नहीं लेना चाहिए, क्योंकि रुमान रईस एक तो यंगस्टर भी हैं और अपने कैरियर का दूसरा मैच खेलेंगे, तो उसमें उनमें एक एग्रेशन हमें उस दिन भी नजर आई, और अगर उनको दोबारा मौका दिया गया तो वो मेरा ख्याल है कि बेहतर परफॉर्म कर सकते हैं। इसके साथ साथ जुनेद ने अच्छा बॉल किया है, और सारी अगर टीम वर्क हम देखें लास्ट मैच के अंदर तो वंडरफुल टीम वर्क हमें नजर आया, और जिसके बाद हम इस कॉन्फिडेंस के साथ कह सकते हैं कि अगर इंडिया के साथ हमारा मैच होगा फाइनल में तो हम इंडिया को भी हरा सकते हैं, अगर तमाम प्लेयर
अपना बेस्ट दें, टीम वर्क दें, अपना बेस्ट दें। बेहद शुक्रिया अब्बास शबीर, आपने हमें वहाँ पे कार्डिफ से अपडेट किया। हसन जलील साहब हमारे साथ हैं, सरफराज नवाज साहब हमारे साथ हैं। हसन जलील साहब आपका बेहद शुक्रिया, अपना तजिया दीजिएगा, कल बड़ा शानदार मैच पाकिस्तान ने जिस तरह से वन साइडेड मैच इंग्लैंड के खिलाफ जीता, अब वो भारत के खिलाफ मुमकिन तौर पर जिस पोजिशन में भारत अभी है फाइनल होने जा रहा है, दोनों रिवायती हरीफ, बड़ा मैच, बड़ा इवेंट और बड़ा मैच फाइनल, क्या हिकमत अमली होगी पाकिस्तान की, आप क्या रेकमेंड करते हैं, किन तब्दीलियों के साथ और किस अप्रोच के साथ पाकिस्तानी टीम को मैदान में उतरना होगा फाइनल के लिए?
देखिए सूरत हाल अब पहले मैच के मुकाबले में जो हमने भारत के खिलाफ खेला था बहुत तब्दील हो गई है, पाकिस्तान की टीम अब सही मानों में अपने ग्रुप में आ गई है और बड़े अच्छे कॉम्बिनेशन के साथ अच्छी क्रिकेट खेल रहे हैं, तो मैं समझता हूँ एक तो साइकोलॉजिकल प्रेशर से इन्हें बाहर आकर खेलना होगा पहली बात है, अगर आप भारत की परफॉर्मेंस का जायजा लें तो उनका टॉप ऑर्डर जो है एक्चुअली वो सबसे इम्पोर्टेंट लगता है, अगर आप पहले तीन खिलाड़ियों में से दो को भी आउट करने में कामयाब हो जाएं इब्तदाई 10-15 ओवर्स में तो फिर मैच आपकी गिरफ्त में आ जाएगा, क्योंकि मिडिल ऑर्डर उनकी जाहिर है इतनी एक्सपीरियंस नहीं है, युवराज मौजूद रहे लेकिन बाकी जो है वो नए लड़के हैं और अभी वो इतने टेस्टेड एंड ट्राइड नहीं है, तो मैं समझता हूँ कि इसमें आपका ओपनिंग स्पेल जो 10 ओवर्स का है वो बड़ा इम्पोर्टेंट होगा, और आमिर की मैं समझता हूँ कि शमूलियत अगर वो फिट हो जाए तो बहुत अच्छा होगा, क्योंकि ठीक है रुमान रईस ने बहुत अच्छी परफॉर्मेंस दी लेकिन ये है कि इंडिया के खिलाफ सूरत हाल डिफरेंट होगी, वहां आपको एक ऐसा बॉलर चाहिए जो रफ्तार से गेंद करता हो, गेंद मूव भी कराता हो, फिर आमिर का एक साइकोलॉजिकल प्रेशर भी होगा, तो एक तो यह है कि मैं समझता हूँ। अच्छा दूसरी बात यह है के असल मसला ये होगा कि क्या आप फहीम अशरफ को खिलाना चाहेंगे अपनी बैटिंग को मजबूत करने
के, आपकी राय क्या है? मेरी राय तो सर ये है कि नीचे लोअर ऑर्डर आपको मजबूत करना चाहिए बैटिंग का और वहाँ पे फहीम की जरूरत है,
मैं तो इस फेवर में हूँ
जी
कि फहीम अशरफ को लाना चाहिए, लेकिन आप उसको किसकी जगह लाएंगे, या इमाद या शादाब, दो ऑप्शन है आपके पास,
एग्जैक्टली
तब्दीलियां होंगी लेकिन मेरा ख्याल है पाकिस्तान की टीम बेहतर परफॉर्म करेगी और इंशाल्लाह ये बड़ा अच्छा मुकाबला होगा
जी। हसन जली साहब आपका ये नुक्ता नजर था, सरफराज नवाज साहब आप हमें बताइएगा आपके ख्याल में क्या तब्दीलियां करनी चाहिए और क्या फहीम अशरफ की और लोअर बैटिंग ऑर्डर जो है पाकिस्तान का थोड़ा कमजोर है वहां पे मजबूत करने के लिए उसकी शमूलियत जरूरी नहीं है?
देखिए फहीम अशरफ को तो डेफिनेट मेरा ख्याल है शादाब की जगह टीम में लाना चाहिए, क्योंकि इंडियन दे आर बेस्ट अगेंस्ट स्पिन, और उसके बाद देखें आपके पास अमाद है, फिर आपके पास शुएब मलिक है, अफीज है, ये तीन आपके पास स्पिनर काफी है मेरा ख्याल है, और उसके बाद फिर चार फास्ट बॉलर के साथ अगर आप जाएं और जैसा गेंद रिवर्स स्विंग होता है तो उसका फायदा तो फास्ट बॉलर उठाएंगे।
सही।
अब आप देखें इन पिचेस में हमने आज तक सुहैल जडेजा के किसी को स्पिन कराते देखा ही नहीं है।
सही।
और एश्वन भी खेले हैं, कोई स्पिन नहीं हुई, और उसके बाद टॉस जो जीतेगा उसको काफी एडवांटेज होगा। टॉस जीत के पहले जो बॉलिंग का फैसला होता है वो काफी हद तक कामयाबियां नजर आई हैं। लेकिन इंडिया का आप है कि शुरू में पाकिस्तान का जो पहला मैच था 4.5 की एवरेज से इन्होंने किया है, बाद में तेज खेले हैं, लेकिन इस दफा तो बाद में जो रिवर्स स्विंग होगी गेंद ड्राई हो जाता है, पीछे भी ड्राई है, अब बारिश भी नहीं हो रही और जोन इन पीछे है तो वहां पे तो फिर मिडिल ऑर्डर में जैसे इंग्लैंड फंस गया था कि रिवर्स स्विंग शुरू अपना हसन अली ने कर दी, फिर रईस ने कर दी, और मेरा ख्याल है कि आमर की जगह नहीं बनती क्योंकि उसका अगर बैक पेन है उसके बाद उसने
मुकम्मल फिटनेस बिल्कुल फिट नहीं है तो बिल्कुल रुमान रईस के साथ ही जाने चाहिए,
कॉम्बिनेशन जो है वो उसके साथ जाना चाहिए। जी
जमाल खान ने भी ज्वाइन किया है और अयाज खान भी हमारे साथ हैं, क्विक कमेंट्स उनके भी लेते हैं। जमाल आपका बहुत शुक्रिया, आप हमें बताइएगा क्या अप्रोच होनी चाहिए पाकिस्तान की और क्या तब्दीलियाँ होनी चाहिए, और क्विकली ये तीनों सवालों का तीनों इस अगर डेढ़ मिनट के अंदर सम अप आपने करना है, और नतायज किस तरह की तवक्को आप रखते हैं क्योंकि इंडिया पाकिस्तान फाइनल मुमकिन तौर पर होने जा रहा है इतवार को।
जी थैंक यू असद। देखिए मेरा ख्याल है कि इंडियन टीम और इंडियन टीम मैनेजमेंट का सारा फोकस जो होगा वो फखर जमान पे होगा कि उनको जितनी जल्दी हो सके आउट किया जाए, क्योंकि अभी तक जो हमारे दूसरे बैट्समैन हैं उन्होंने उस तरह की परफॉर्मेंस नहीं दी। और अगर आप ये देखें, मेरी अपनी जाती राय है कि जब तीनों गेम्स पाकिस्तान ने जीते हैं साउथ अफ्रीका के खिलाफ, श्रीलंका के खिलाफ और इंग्लैंड के खिलाफ, जो टोन सेट की थी विक्ट्री की वो फखर जमान ने की थी। जब उन्होंने इतनी अच्छी इनिंग्स खेली तो बाकी बैट्समैनों ने भी जुरत की, उनके अंदर एतमाद वापस आया और यही वजह है कि पाकिस्तान ने आखिरी तीन मैचेस जीते हैं। तो मेरा ख्याल है कि इंडियन जो है इंडिया की टीम और टीम मैनेजमेंट का इस वक्त बाकी बैट्समैनों से तो वो शायद इतना ज्यादा घबरा ना रहे हो, लेकिन फखर जमान ने साबित किया है कि वो उनके लिए एक खतरा बन सकते हैं, और यही कोशिश होगी कि इंडिया की टीम की कि वो फखर जमान को जल्दी से जल्दी आउट करें। और दूसरा ये कि ये चीज बड़ी इंपॉर्टेंट है कि इस दफा अगर सरफराज टॉस जीतते हैं तो हमने माजी में देखा है कि पाकिस्तान की टीम जब भी इस तरह के बड़े टूर्नामेंट में इंडिया के खिलाफ टारगेट चेस करती है तो हमने देखा है कि टीम वहां पे लड़खड़ा जाती है, प्रेशर में आ जाते हैं। तो आई बिलीव कि इस दफा वो पहले वाला तजर्बा नहीं करना चाहिए कि
आप पहले बैटिंग करें। अयाज साहब एक मिनट है आपके पास। अयाज खान साहब फॉर्मली एसोसिएटेड रहे ब्रॉडकास्ट जर्नलिज्म के साथ, क्रिकेट के जबरदस्त फैन है। अयाज साहब आप क्या तवक्को कर रहे हैं फाइनल से मुतालिक?
जी मुझे उम्मीद है काफी कि पाकिस्तान अच्छा खेलेगा। सबसे बड़ी बात है कि दिल से डर निकाल दें, जीत हार गेम में होती है, ये मैच है, ये क्रिकेट मैच है। अगर निडर होके खेलें और अपना गेम खेलें जिस तरीके से ये खेलते हैं तो मैं उम्मीद करता हूँ ओवल की हिस्ट्री पाकिस्तान के लिए, बहुत सारे फतूहात माजी में भी हुए हैं, 54 में फजल महमूद के, फिर 2016 में इंजमाम ने जो इंग्लैंड के खिलाफ सीरीज बराबर किया। तो मैं उम्मीद करता हूं कि पाकिस्तान अच्छा खेलेगा, शादाब की जगह अगर फहीम को खिलाए वो ज्यादा बेहतर होगा क्योंकि इंडिया लेग स्पिन बॉलिंग बहुत अच्छा खेलती है, ओवल की विकेट पे थोड़ा सा बाउंस है और उस बाउंस का फायदा जो है वो फहीम अशरफ ले सकता है। फहीम ने पिछले मैच में 86 के स्पीड पे बॉलिंग कराई, विच इज वेरी गुड स्पीड। तो मैं समझता हूँ फहीम, आमिर और जुनेद और हसन अली, ये अटैक ऐसा है जो इंडिया को
एग्जैक्टली
कर सकती है।
जी ये बहुत वैलिड पॉइंट है। हसन जलील साहब 10 से 20 सेकंड है, सम अप इसको कीजिएगा। आपके ख्याल में टीम में क्या तब्दीली का तो आपने तज़किरा किया है, नतायज क्या आ सकते हैं, कितने परसेंटेज देंगे आप?
देखिए 50-50 है मामला, मैं पाकिस्तान को अंडररेट नहीं करूंगा इसलिए कि अब पाकिस्तान की टीम दूसरे मूड में खेल रही है। लेकिन जैसा मैंने आपसे कहा कि पहले 10 ओवर मैं समझता हूँ बड़े क्रूशियल होंगे पाकिस्तान के लिए। अगर 10 ओवर में पाकिस्तान दो खिलाड़ी आउट करने में कामयाब हो जाता है या कम से कम शेखर धवन या आपके ओपनर शर्मा को आउट कर लेता है तो फिर सूरत आज जो है पाकिस्तान के फेवर में हो।
बहुत शुक्रिया हसन जलील साहब, आपने हमें ज्वाइन किया। जमाल खान आप हमारे साथ थे, आपका बेहद शुक्रिया। अयाज खान और साबिक टेस्ट क्रिकेटर सरफराज नवाज ने हमें ज्वाइन किया हुआ था, और अब्बास शबीर कार्डिफ लंदन से हमारे साथ थे। तमाम मेहमानों का बेहद शुक्रिया कि उन्होंने इस प्रोग्राम में शिरकत की। और बड़ा मैच है पाकिस्तान वर्सेस भारत, पाकिस्तान के शायक के लिए क्रिकेट यकीनन पाकिस्तान के लिए दुआगो होंगे और ब्लू शर्ट्स के लिए दुआगो होंगे इंडिया के फैंस। एक अच्छी क्रिकेट की तवक्को होनी चाहिए, अच्छी क्रिकेट का की ख्वाहिश होनी चाहिए है, और लेकिन गुड लक, जो टीम बेहतर खेलेगी वही जीतेगी। दोनों टीमों के लिए नए ख्वाहिशात और एक बड़े मैच के लिए तैयार रही है। आज के इस प्रोग्राम से اسد حسن اور پروڈیوسر اسفر امام کو اجازت دیجیے. اس کے بعد ہمارا پروگرام آپ سنیں گے ہر دم روائیں زندگی یاسمین جمیل کے ساتھ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.